यस कार्यक्रम जोइसमेन मिनिस्ट्रीजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।
सबै कुराको विरोधी शक्ति हुनुपर्छ। यदि कुनै डर नभएको भए विश्वास के हो भनेर हामीलाई थाहा हुँदैनथ्यो र हामीले छनौट गर्नु पर्दैनथ्यो। र परमेश्वर साना रोबोटहरू चाहनुहुन्न? उहाँले सबै कुरा राम्रो बनाउनु भएन र त्यो ठाउँमा पुर्याउनु भयो जहाँ राम्रो छनौट बाहेक केही गर्न सक्दैनौ। हामीले छनौट गरेको चाहनुहुन्छ, मैले तिम्रो सामु जीवन र मृत्यु राखेको छु, जीवन रोज्नुहोस्। तपाईँ र तपाईँको पुस्ता बाँचुन्। तपाईँको छनौटले तपाईँको पुस्तालाई असर गर्छ। त्यहाँ राम्रो छ र त्यहाँ खराब छ। संसारमा नराम्रो नभएको भए राम्रो पनि थाहा हुने थिएन। त्यो के हो हामीलाई थाहा हुँदैन थियो। अन्धकार नभएको भए उज्यालो के हो थाहा हुँदैन थियो। घृणा नभएको भए प्रेम के हो थाहा हुँदैन थियो। चिन्ता बिना आनन्द थाहा हुँदैन थियो। कठोरता बिना दया जान्दैन थियौँ। कोलाहल बिना शान्त के हो थाहा हुँदैन थियो। अनि यस्तै यस्तै यस्तै। तर छनौट जिम्मेवारी बराबर छ र कहिलेकाहीँ हाम्रो जीवनमा हुने राम्रो कामहरूको लागि जिम्मेवारी लिन्छौँ, तर केही गल्ती हुन्छ यो मेरो गल्ती होइन भन्छौँ। यो सधैँ अरूको गल्ती हुन्छ। यो मेरो लागि डरलाग्दो वचन हो। रोमी 14:23 भन्छ, विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो। अब उहाँले मूर्तिहरूलाई चढाएको मासु खाने कुरा गरिरहनु भएको छ। यहाँ एउटा सिद्धान्त छ जुन छुटाउनुहुन्न। उहाँ भन्नुहुन्छ, तपाईँलाई यो खानु गलत नभए पनि यदि तपाईँ खानुहुन्छ र यसलाई गलत ठान्नुहुन्छ भने यो तपाईँको लागि गलत हो। त्यसैले उहाँ भन्नुहुन्छ, जे विश्वास होइन पाप हो। त्यसो भए हामी जे पनि गर्छौँ, जुन हामीसँग वास्तवमै गर्ने विश्वास छैन तर हामी जसरी पनि गर्छौँ, यो केवल उप्स होइन, यो पाप हो। तपाईँलाई थाहा छ चिन्ता एक प्रकारको डर हो। कति कुरामा चिन्ता गर्नुहुन्छ? भाँडा माझ्दा? तपाईँ हप्तामा कति पटक भन्नुहुन्छ मलाई चिन्ता लाग्छ? कोही यहाँ पुग्नको लागि लामो बाटो यात्रा गर्नुभयो र तपाईँ पहिले नै घर फर्किन गाडी चलाउन चिन्ता गर्दै हुनुहुन्छ। तपाईँमध्ये कोहीले राम्रो पार्किङ ठाउँ पाउनु भएन र लामो बाटो फर्किन चिन्ता गर्दै हुनुहुन्छ। तपाईँले सही पार्किङ ठाउँ पाउनु भएन भनेर पुरा समय गुनासो गरिरहनु भएको छ। तपाईँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ कि तपाईँ भवनभित्र आइपुग्नु भयो र यहाँ परमेश्वरले तपाईँको लागि आशिषमय कुरा राख्नु भएको छ। आमेन। हो, तपाईँलाई धन्यवादको शक्तिको पुस्तक चाहिन्छ। यदि तपाईँलाई लाग्छ कि म तपाईँप्रति कठोर छु, म आफैमा उस्तै छु, चिन्ता र अफसोस तिनीहरू दुवै बेकार छन् किनभने तिनीहरू अहिले छैनन्। विगतमा गरेका कामहरूको बारेमा केही गर्न सक्दैनौ र पछुताउँछौ र भविष्यको बारे चिन्ता गर्छौ जुन हामीले गर्नै पर्छ। त्यसो भए किन चिन्ता गर्ने? शैतानलाई हामीले चिन्ता गरेको मनपर्छ। तपाईँले जे गरे पनि रमाइलो गर्न सक्नुहुन्छ, त्यो सिक्न मलाई धेरै समय लाग्यो। डेभ यस्तो व्यक्ति हुन्, उहाँ सधैँ रमाइलो गर्नुहुन्छ, सधैँ। कहिलेकाहीँ मलाई हाँस उठ्दो लाग्दैन तर उहाँ रमाइलो गर्न चाहनुहुन्छ। जब हामी जवान थियौँ र साना बच्चाहरू थिए, उहाँ किराना पसल जानुहुन्थ्यो, हामीसँग एउटा कार थियो, सबै बच्चाहरूलाई लैजान्थ्यौँ र यो एक भयानक सपना जस्तै हुन्थ्यो। र हामीसँग निश्चित रकम मात्र थियो। मलाई लाग्छ कि यो 2 हप्ताको किराना सामानको लागि $70 थियो। मैले हरेक कुपन निकाल्नु पर्थ्यो र क्यालकुलेटर लिनु पर्थ्यो र मैले किनेको सबै कुरा हिसाब गर्नु पर्थ्यो। हामी सबै सामानहरू लिन्छौँ जुन राम्रो देखिन्छ। किराना पसलमा कहिले भोकै नजानुहोस्। यो एक नराम्रो गल्ती हो। भोकै किराना पसलमा नजानुहोस् र यदि तिनीहरूले पसल राखेको तरिकामा ध्यान दिनुभयो भने तपाईँसँग हुनुपर्ने सबै सामानहरू अन्तिम पङ्क्तिमा हुन्छन्। दुध, अन्डा, पनिर ती सबै प्रकारका सामान अन्तिम पङ्क्तिमा हुन्छ। त्यसैले तपाईँले त्यहाँ पुग्नुभन्दा पहिले नै पैसा खर्च गरिसक्नु भएको हुन्छ र तिनीहरू बढी खर्च गरेको चाहन्छन्। तपाईँ ती व्यक्तिहरूमध्ये एक हुनुहुन्छ जस्तो म पहिले थिएँ। तपाईँले तिर्न नसक्ने चिजहरू आफ्नो कार्टबाट छान्नुहुन्छ र तिनीहरूलाई फिर्ता लैजानुहुन्छ। तपाईँले तिनीहरूलाई राख्नुपर्ने ठाउँमा राख्नुको सट्टा तपाईँले तिनीहरूलाई क्लिन्जर वा भाँडातिर राख्नुहुन्छ। आमेन। तपाईँ भन्नुहुन्छ कस्तो पागल मानिसले भाँडा धुने साबुन सलादको टाउकोमा छोड्छ, मैले त्यो गरेँ। तर यदि डेप पसलमा जाँदै थिए भने उनले रमाइलो गर्ने थिए र उहाँ 6 फिट 4 इन्च हुनुहुन्छ र मैले नदेखेका सामान उहाँले देख्नुहुन्छ। उहाँ अर्को ठाउँमा हुनुहुँदा उहाँले मलाई देख्नुहुन्थ्यो तर मैले उहाँलाई देख्न सक्दैन थिएँ। अनि उहाँले केही नरम चिज लिनुहुन्थ्यो, जस्तै टोयलेट पेपरको डल्लो, र उहाँले मतिर फ्याँक्नुहुन्थ्यो। त्यो मलाई लाग्थ्यो। अनि त्यसपछि उहाँले कार्ट लिएर बच्चाहरूलाई खेलाउनुहुन्थ्यो र म रिसाउँदै रिसाउँदै झनै रिसाउँथेँ, त्यहाँसम्म कि रिसले म विस्फोट हुनेछु। मैले मेरो क्यालकुलेटर लिएँ, मैले मेरो कुपनहरू लिएँ र म यी किराना सामानहरूलाई लिन कोसिस गर्दैछु र तिनीहरूलाई भुक्तान गर्न, कारमा राख्न, घरमा पुर्याउन र थन्काउन कोसिस गर्दैछु। उहाँले भन्नुहुन्छ म अलिकति रमाइलो गर्न खोज्दैछु। जाहिर छ तपाईँलाई थाहा छ जो कोहीलाई पनि यस्तो हुँदा अति नै हुनसक्छ, तर यो सत्य हो। जुन कुरामा हामी चिन्ता गर्छौँ त्यसमा हामी रमाइलो पनि गर्न सक्छौँ, होइन त? लौ न, मेरो ढाड दुख्यो, मलाई कडा परिश्रम नगराउनुहोस्। यो त्यहाँ दुख्छ, यहाँ। विश्वास बिनाको हरेक थोक पाप हो, ठिक छ? मलाई यहोशू 1 मनपर्छ, 1-9। प्रत्येक पद पढ्ने छैन, तर यसले भन्छ मोसाको मृत्युपछि परमप्रभुको सेवक प्रभुले यहोशूलाई भन्नुभयो, जो मोसाका सहयोगी थिए। र मलाई यो तथ्य मनपर्छ कि यहोशूले मोसाको सेवा गर्न बाहेक अरू केही नगरी वर्षौँ बिताए। त्यसपछि मोसाको ठाउँ लिने उहाँ नै हुनुहुन्थ्यो। तपाईँ भन्नुहुन्छ ठिक छ, म केवल एक सेवक हुँ, ठिक छ। यसुले भन्नुभयो सबैभन्दा महान व्यक्ति सबैको सेवक हो। आमेन। त्यसैले उहाँले मोसाको ठाउँ लिनुभयो अनि 3 पदमा 2 भन्छ मोसा मेरो दास मरेको छ, जुन चाखलाग्दो छ किनभने तिनीहरूले पहिले नै 30 दिनसम्म उहाँलाई शोक गरिसकेका थिए। उनीहरूलाई थाहा हुँदा हुँदै पनि परमेश्वरले किन भन्नुभयो जस्तो लाग्छ, किनभने उहाँले वास्तवमै एउटा कथन बताउँदै हुनुहुन्थ्यो। ऊ मरिसक्यो, 30 दिनको शोक सकियो, अब उठ्ने र जीवनको काममा फर्कने समय हो। मोसा मरे, अब काममा फर्किने बेला भयो। तपाईँ र यी सबै मानिसहरू एर्दन पार गर्न तयार हुनुहोस्, जुन भूमि म तिनीहरूलाई दिनेछु। र त्यसपछि यसले भन्छ, मलाई यो अनुवाद सबैभन्दा राम्रो लाग्छ र म यही भन्नेछु, प्रत्येक ठाउँ जहाँ तिमीहरूले पाइला टेक्नेछौ त्यो मैले तिमीहरूलाई पहिले नै दिएको छु। यसको अर्थ के हो थाहा छ? यसको मतलब यो हो कि मेरो अगाडि परमेश्वरले मेरो लागि यो अद्भुत जीवनको लागि पहिले नै व्यवस्था गरिदिनु भएको छ। तपाईँको लागि पनि एक अद्भुत जीवन पाउनको लागि। यदि तपाईँले पहिलो योजना गडबड गर्नुभयो भने उहाँले तपाईँको दोस्रो योजना राम्रो बनाउनुहुन्छ। ओ, मैले पहिले नै मेरो जीवन गडबड गरिसकेको छु, होइन। उहाँ परमेश्वर हुनुहुन्छ, जे चाहनुहुन्छ त्यो गर्नुहुन्छ। र भन्नुहुन्छ हरेक ठाउँ जसमा तैले खुट्टाको पैतालाले कुल्चने छस् त्यो तँलाई पहिले नै दिइएको छ, परमेश्वरले दिइसक्नु भएको छ र हामीले यसलाई लिनुपर्छ। तपाईँ मसँग हुनुहुन्छ, परमेश्वरले पहिले नै दिइसक्नु भएको छ र तपाईँले यसलाई लिनुपर्छ। म तपाईँलाई के भन्छु, सैतानलाई आज राति यो वचनको सेवा मन पर्दैन। पाँच पद, कोही पनि तेरो विरुद्धमा खडा हुन सक्दैन तेरो जीवनभरि नै। जसरी म मोसासँग थिएँ त्यसरी नै म तँसँग हुनेछु, म तँलाई कहिले छोड्ने छैन न त त्याग्नेछु। यहाँ ठुलो सन्देश छ, उहाँले भन्नु भएन कि यहोशु अब म यो चाहन्छु कि तिमी मोसा जस्तै हुनु। उहाँले भन्नुभयो म मोसासँग भए जस्तै तिमीसँग पनि हुनेछु। तपाईँ महान हुनलाई अरू कोही जस्तो हुनु पर्दैन, केवल परमेश्वर मसँग हुनुहुन्छ भन्ने विश्वास गर्नुपर्छ र उहाँले तपाईँलाई जे गरेको चाहनुहुन्छ तपाईँ गर्न सक्नुहुन्छ। परमेश्वरलाई धन्यवाद, म अरू कोही जस्तो हुनु पर्दैन, म हुन स्वतन्त्र छु र तपाईँ हुन स्वतन्त्र हुनुहुन्छ। मलाई त्यो मनपर्छ। जसरी म मोसासँग थिएँ त्यसरी नै म तिमीसँग हुनेछु। अब पद छ, सात र नौमा उहाँले एउटै कुरा दोहोऱ्याउनु भएको छ, बलियो र साहसी हौ। पद सात, पद आठ, बलियो र साहसी हौ। मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। त्यहाँबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र त जहीँ गए पनि सफलता पाउनेछस्। महान जीवनको साँचो धेरै सरल छ, परमेश्वरको आज्ञा पालन गर्नुहोस्। तपाईँलाई थाहा छ इसाई जीवनको बारेमा केही पनि गाह्रो छैन, धेरै सरल छ। के तपाईँ यस्तो जीवन बिताउन चाहनुहुन्छ जुन यति ठुलो छ कि यसले तपाईँलाई आफै अचम्ममा राखेर रा छोड्छ? परमेश्वरको आज्ञा पालन गर्नुहोस्। उहाँले तपाईँलाई जे भन्नुहुन्छ त्यही गर्नुहोस्, तपाईँलाई मन परोस् वा नपरोस्, वा तपाईँ सहमत हुनुहुन्छ वा हुनुहुन्न। नयाँ स्वभाव अपनाउनुहोस्। म जस्तो महसुस गर्छु त्यसमा होइन, तर तपाईँको वचनमा बाँच्नेछु। मलाई मन नपरे पनि, कुनै अर्थ नराखे पनि, तपाईँको सहयोगले हे परमेश्वर तपाईँले मलाई जे गर्न भन्नुहुन्छ म त्यही गर्नेछु। र म तपाईँलाई भन्न सक्छु, जो कोहीले पनि त्यसो गर्छ तपाईँको जीवन फेरिनेछ र तपाईँमा भएका हरेक खराब थोक जुन परमेश्वरले तपाईँको भलाइमा परिणत गर्न सक्नुहुन्छ। के म कसैलाई किनारामा धकेल्दैछु? मेरो मतलब जस्तै के तपाईँ यसलाई बुझ्दै हुनुहुन्छ? साँच्चैमा म भावनात्मक जीवन बाँच्न छोड्न तयार छु, म वचन अनुसार बाँच्नेछु। र अब तपाईँलाई थाहा छ यहाँ हुन्छ भन्न सजिलो छ। अर्को पटक तपाईँले केही गर्न चाहनुहुन्छ र तपाईँलाई थाहा छ परमेश्वरले तपाईँलाई यो नगर्नु भन्नुभएको छ। सबैजना चलचित्र हेर्न जान्छन् जुन तपाईँलाई थाहा छ कि तपाईँ हेर्न जानुहुन्न। तर तपाईँ अरूले यो सोचेको चाहनुहुन्न कि तपाईँ यसो भक्त हुनुहुन्छ। तपाईँ उनीहरूले सोचेको चाहनुहुन्न, मानिसहरूले के सोच्छन् तपाईँ किन वास्ता गर्नुहुन्छ? तिनीहरू तपाईँको बारे सोच्छन् भने तिनीहरूले अरू कसैलाई एक्लै छोड्दैछन्। हो, तपाईँले घर एक्लै रात बिताउनु पर्ला, तर बिहान राम्रो महसुस गर्नुहुनेछ किनभने परमेश्वरको आज्ञा पालन गर्नु भएर। र म तपाईँलाई भन्छु, आज्ञा पालन जीवनका साना साना कुराहरूमा आज्ञाकारिता सिकिन्छ। जीवनका साना कुराहरू, तपाईँले मेरो कथाहरू सुन्नुहुँदा तपाईँलाई हाँस उठ्छ, हाँस उठ्दो लाग्छ, तर इमान्दारीपूर्वक भन्नुपर्दा मैले त्यही सिकेँ। तपाईँ कतै बाइबल कलेज जानु पर्दैन यदि तपाईँ खर्च गर्न सक्नुहुन्न भने, वा यो तपाईँको लागि सही कुरा होइन यदि छ भने जानुस्, तर यदि सही होइन भने पवित्र आत्माको स्कुल जहाँ भए पनि जान सक्नुहुन्छ। र तपाईँले गर्नुपर्ने कुरा आज राति परमेश्वरलाई भन्नुहोस् कि म पवित्र आत्माको विद्यालयमा म भर्ना हुन चाहन्छु, म भर्ना हुन चाहन्छु, म किन्डर गार्डनमा सुरु गर्न पाउँदा पनि खुसी हुन्छु म त्यहाँ हुनुपर्छ भने, तर म तपाईँको विद्यालयमा भर्ना हुन चाहन्छु र साँचो इसाई हुन सिक्न चाहन्छु। आमेन। तपाईँलाई थाहा छ परमेश्वरले उनीहरूलाई भित्र जान र भूमि अधिकार गर्न भन्नुभयो र उहाँले प्रतिज्ञाहरूलाई अधिकार गरेको चाहनुहुन्छ। तपाईँलाई थाहा छ अधिकारको अर्थ के हो? यसलाई हेर्छौँ भने यसको अर्थ वर्तमान कब्जाकर्ताहरूलाई व्यवस्था गर्नु हो। अब बाइबलमा यस्तो लेखिएको छ कि प्रतिज्ञाको भूमिमा लैजान त्यहाँ त्योभन्दा छोटो बाटो थियो, तर उहाँले तिनीहरूलाई लामो कठिन मार्ग लानुभयो किनभने तिनीहरू युद्धको लागि तयार थिएनन्। मित्र, अब त्यहाँ एउटा पाठ जुन म भन्न चाहँदैछु, तिनीहरू वरपर उजाड स्थानमा घुमिरहे, उनीहरूलाई धन्यवादको शक्ति चाहिन्थ्यो किनभने उनीहरू गनगन र गुनासो गर्दै थिए। तिनीहरू 11 दिनको बाटोलाई 40 वर्षसम्म लगाएर घुमिरहेका थिए। यदि तपाईँले यसलाई हेर्नुभयो भने तिनीहरूले कब्जा गरेको हरेक सहर तिनीहरूले हालको कब्जाकर्ताहरूसँग लड्न र धपाउनु परेको थियो। एरिहो पहिलो सहर तिनीहरूले कब्जा गरे, तिनीहरूले यसलाई कब्जा गरे, तर तिनीहरूले पहिले यसलाई कब्जा गर्ने अन्य मानिसहरूलाई व्यवस्था गरे, उनीहरूले युद्ध गर्नु परेको थियो। दाउदलाई मुकुट लगाउनुभन्दा 20 वर्ष अघि राजाको रूपमा अभिषेक गरिएको थियो। यसबीचमा उनले के गरे? उनले गोलियतसँग लड्नु परेको थियो। तपाईँले शैतानलाई कसरी हराउने भनेर सिक्नुपर्छ, अनि थाहा छ त्यो कसरी गर्ने? डरलाई महसुस गर्दै, डर लागेको कुरा गरेर। मेरो मतलब तपाईँ सगरमाथा चढ्नुपर्छ भनेको होइन, मैले त्यो भन्न खोजेको होइन। म राम्रो पौडीबाज होइन त्यसैले म पोखरीको गहिराईमा जान्न, मैले त्यस्तो कुरा गर्न खोजेको होइन। मैले भन्न खोजेको तपाईँको लक्ष्य छ, तपाईँको लक्ष्य छ र शैतानले तपाईँलाई भड्काउन खोजिरहेको हुन्छ। मैले बोल्ने संलग्नता पाउन धेरै समय पर्खेँ। हे परमेश्वर, कसैले आएर मलाई प्रचार गर्नुहोस् भनेको म एकदमै चाहन्थेँ, र अन्तिममा कसैले भन्यो र मैले एक होइन दुईवटा संलग्नता एकैचोटि पाएँ, र म कोलोराडो जाँदै थिएँ र त्यसपछि त्यहाँबाट म फ्लोरिडा जाँदै थिएँ, र कोलोराडोमा म प्रसिद्ध प्रचारकसँग प्रचार गरिरहेको थिएँ र म धेरै खुसी थिएँ किनकि मलाई थाहा थियो उसले ठुलो भिड ल्याउनेछ। तर ऊ आएन र त्यहाँ हिमपात परिरहेको थियो र त्यहाँ म मात्र थिएँ र केही मानिस, केही मात्र, एकदमै थोरै मानिसहरू। म धेरै निराश थिएँ। मेरो मतलब शैतानले मलाई भन्यो, तिमी आफैलाई मूर्ख बनाइरहेको छौ, तिमीलाई केही गर्न बोलाइएको छैन, यो तिम्रो सोच मात्र हो, यो केवल मूर्खता हो। म ज्याक्सनविल फ्लोरिडा गएँ र त्यहाँ यस सम्मेलनमा करिब 900 व्यक्तिहरू हुनेछन्। मैले निम्तो पाएँ किनभने एक साथी साथीको 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 एक वक्ता अन्तिम मिनटमा आएनन्, त्यसैले तिनीहरू निराश थिए र मलाई बोलाए, र म मुख्य वक्ताहरूमध्ये एक थिएन, मेरो कार्यशाला मात्र थियो, र सबै वक्ताहरू अगाडिको पङ्क्तिमा बसे, र त्यहाँ रेभरेनहरू थिए, बिसपहरू थिए र अगमवक्ताहरू थिए र त्यस्तै अरू थिए, र जोइस्टिन फ्यान्टनबाट, र मैले आफैलाई त्यहाँ सानो महसुस गरे। तिनीहरूले कार्यशालाका सबै वक्ताहरूलाई उठ्न भने। कार्यशालामा भोलिपल्ट के कुरा गर्नेछन् भन्ने बारे 3 मिनटको समय दिन आग्रह गरे, र म यति डराएको थिएँ जब म बोल्न उठे मैले मेरो मुख खोले र जब मैले केही भन्न खोजे अलिकति आवाज मात्र निस्क्यो जस्तै अ तपाईँलाई थाहा छ जब तपाईँ डराउनुहुन्छ तपाईँ सुक्खा हुनुहुनेछ तपाईँलाई बाथरुम जानुपर्छ जस्तो लाग्छ र पसिना आउँछ र सबै गडबड हुन्छ र मेरो कानमा शैतानले चिच्यायो यदि तिमीलाई कुनै ज्ञान थियो भने तैँले आफ्नो सामान लिएर यहाँबाट निस्किहाल्थिस् फेन्टनमा फर्केर तैँले आफ्नो टाउको उठाउने थिइनस् तैँले आफूलाई के सोच्छस् त्यो अगम वक्ता रेभरेन्ड र बिसपलाई हेर र जोइस तपाईँलाई थाहा छ मसँग अहिले डक्टरेट छ तर म चाहन्न कि कसैले मलाई डक्टर भनुन् किनकि म जोइस हुन पाउँदा नै खुसी छु आमेन आमेन किनकि फेन्टनबाट सादा पुरानो जोइस कुनै अगमवक्ता जतिकै अभिषिक्त हुनसक्छ आमेन आमेन र त्यही नै मैले त्यो गन्तव्य परिवर्तन गर्ने निर्णय गरेको थिएँ कि म मेरो मुख खोलेर फेरि प्रयास गर्ने थिएँ र म त्यहाँबाट भागेर फेरि कहिले मेरो टाउको ढोकाबाट बाहिर निकाल्ने थिइनँ खैर मैले फेरि मेरो मुख खोले त्यसैले म यहाँ छु आमेन तपाईँले डराएर गर्न सिक्नुपर्छ म मेरो पुस्तकबाट एउटा कथा बताउनेछु र म अन्त्य गर्नेछु त्यहाँ एउटी महिला थिइन् साँचो कथा हो उनले डरको कारणले आफ्नो जीवन गुमाएकी थिइन् डरले उनको सबै कुरा लुटेको थियो उनी राति बाहिर निस्किदिन थिइन् अँध्यारोमा डराउँथिन् र डरले भिडमा गाडी चलाउँदिन थिइन् उनी धेरै मानिसहरूको वरिपरि बस्न मन पराउँदैन थिइन् त्यसैले उनको एक्लो जीवन थियो र सबै कुरामा डर 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 थियो र उनी इसाई थिइन् र तपाईँलाई थाहा छ बाइबलले भन्दछ परमेश्वरले हामीलाई डरको आत्मा दिनुभएको छैन तर शक्ति प्रेम संयम र राम्रो अनुशासित दिमाग दिनुभएको छ व्याकुलता म तँलाई हकार्छु एक दिन उनको इसाई साथी आइन् र उनी आफैको लागि दुखी थिइन् म धेरै डराउँछु डरले मबाट सबै कुरा चोरेको छ र ती महिलाले तिनलाई हेरिन् अनि र जब मैले यो पढेँ यसले मेरो जीवन पनि परिवर्तन भएको थियो तपाईँ डर माने किन गर्नुहुन्न ठिक छ हेर्नुहोस् केले तपाईँलाई डरमा म केही गर्न सक्दिनँ भनेर सोच्न लगाउँछ हिम्मत भनेको चाहिँ डरको सामना गर्दै अगाडि बढ्नु हो गत हप्ताको सम्मेलनमा एउटा व्यक्ति थियो र उहाँ अर्को सहरको सम्मेलनमा पनि आउनुभएको थियो र उहाँले मलाई केही वर्ष पहिले सोध्नुभएको प्रश्न ठ्याक्कै फेरि सोध्नुभयो र त्यो व्यक्ति अड्किरहेको छ उसले मलाई भन्यो मलाई लाग्छ कि परमेश्वरले मलाई उहाँको राज्यको लागि प्रयोग गर्न चाहनुहुन्छ तर मलाई थाहा छैन कि परमेश्वरले मैले के गरेको चाहनुहुन्छ के तपाईँ भन्न सक्नुहुन्छ परमेश्वर म के गरेको चाहनुहुन्छ र मैले भने हो म भन्न सक्छु बाहिर जानुहोस् र प्रयास गर्नुहोस् र यदि यसले काम गर्दैन भने तपाईँले गल्ती गर्नुभयो र तपाईँ पछि हट्नुहोस् र मेरो लागि होइन भन्नुहोस् त्यसपछि अर्को अवसर आउँछ तपाईँले प्रयास गर्नुहोस् यो एउटा पार्टीको लागि तयार हुनु जस्तै हो हेर्नुहोस् म पार्टी गर्दैछु किनभने परमेश्वरले मलाई भन्नुभएको काम गर्दैछु र मलाई रमाइलो भइरहेको छ मलाई आज यहाँ एकदम रमाइलो भइरहेको छ अरू केही गर्न भन्दा म यही गर्न रमाउँछु म संसारको कुनै पनि कुरा भन्दा यो गर्न चाहन्छु र मैले अरू कोसिस गरेँ मैले सडक साक्षी दिने प्रयास गरेँ र त्यो मन परेन मैले नर्सरी काम कोसिस गरे, बच्चाहरूले त्यो घृणा गर्थे। मैले मेरो पास्टरको घर पनि सफा गरे, मलाई त्यो मन परेन। म उहाँको सचिव बन्न खोजे, बर्खास्त भएँ। तर जब मैले सिकाएँ, त्यो ठ्याक्कै मिल्यो। हेर्नुहोस्, हामी गल्ती गर्न धेरै डराउँछौँ। यति पनि नडराउनुहोस्, ठिक छ? मलाई यसरी भन्न दिनुहोस्, तपाईँ कहिल्यै सही हुन सक्नुहुन्न। यदि तपाईँ निरन्तर गलत हुन डराउनुहुन्छ भने
यस कार्यक्रम जोइसमेन मिनिस्ट्रिजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।